لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، قاسم الجبارين، مبير الظالمين، مدرك الحاربين، رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما لا بقية الله في الأراضين وحجته على العالمين. أجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المجيد وقوله الحق، بسم الله الرحمن الرحيم: اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا. وقال أبو عبد الله الحسين بن علي مع مخاطبته مروان بن حكم على الإسلام السلام. وقال الله تعالى: وسيعلم الذين ظلموا أي منقلب ينقلبون. صلوات. گرچہ میدان کربلا میں اس وقت جو منظر ہے، خیمے جل رہے ہیں، سیدانیاں صدائے وا جدہ وا محمدہ وا علیہ وا عباسہ بلند کر رہی، اس کے اعتبار سے مصائب کے بیان کے علاوہ کوئی اور بیان مناسب نہیں لگتا ہے. لیکن چونکہ فاقہ شکنی کی مجلس پوری مصائب کی تھی، شام غریبہ کی مجلس بھی مکمل مصائب کی ہوگی، اور کربلا کا پیغام یہی ہے کہ حسین کے غم میں آنسو بہاؤ، لیکن مقصد حسینی بھی ہر وقت میں یاد رہے. تو یہ دو مجالس کے درمیان، فاقہ شکنی اور شام غریبہ، یہ جو درمیان میں مجھے بات کرنے کا موقع مل رہا ہے، تو بہت ہی اپنے آپ پہ ضبط کرتے ہوئے مصائب کے بیان سے پہلے کربلا کے حوالے سے کچھ مختصر سے معروضات. قرآن کریم کی جس آیت کی میں نے تلاوت کی پہلے، ضرورت نہیں ہے کہ یا اس کا ترجمہ کیا جائے یا اس کی تفسیر کی جائے یا اس کی شان نزول بتائی جائے، اور چونکہ صرف اس کے آخری لفظ پہ مجھے بات کرنا ہے، تو اور زیادہ مختصر کرتے ہوئے، رضیت لکم الاسلام دینا، اعلان ہوا کہ ہم نے تمہارے لیے اسلام کو پسندیدہ دین قرار دیا. اب یہ ایک اعلان ہوا. دوسری جانب، 25 رجب کو جب مدینہ منورہ میں آقا حسین کی ملاقات مروان ابن حکم سے ہوئی مسجد کے دروازے پر، مدینہ میں مسجدیں تو سینکڑوں ہیں، لیکن جب کبھی بھی مدینہ کی مسجد کہا جائے گا تو ذہن میں مسجد النبوی ہی آتی ہے، اور یہ مسجد النبوی ہی کا واقعہ. جب مسجد النبوی کے دروازے پہ مروان سے ملاقات ہو رہی ہے، اور مروان یہ خبر دے رہا ہے کہ یزید حکمران بن گیا، تو آقا حسین سے منسوب یہ جملہ ہے کہ آقا نے قال الاسلام السلام. اگر ایسا اسلام ہے جس میں یزید کو حکمران بنایا جاتا ہے، تو اس اسلام کو میرا الوداعی سلام. اب ایک اسلام وہ ہے کہ قرآن کہتا ہے پسندیدہ دین، رضیت لکم الاسلام، راضی، پسندیدہ، اور ایک اسلام وہ ہے کہ اگر محمد کے سینے میں اسلام نازل ہو رہا ہے تو حسین محمد کے سینے پہ پل رہا، وہ حسین کہہ رہا ہے کہ ایسے اسلام کو تو میرا الوداعی سلام، نہیں چاہیے ایسا اسلام. تو اب 25 رجب کو یعنی کربلا کے واقعے کے ظاہری طور پر آغاز. کربلا کا واقعہ ویسے تو بہت پہلے شروع ہو گیا. جو علماء نے یہ جملہ لکھا کہ قتل الحسین بالسقیفہ، حسین کربلا میں شہید نہیں ہوئے، وہ تو بہت پہلے شہید کر دیے گئے، لیکن ظاہری اعتبار سے جو یہ عاشورے کے دن آقا کی شہادت ہوئی، یہ واقعات کا سلسلہ 25 رجب سے شروع ہوا، جب یزید کی موت کی اطلاع مدینہ میں آتی ہے اور پھر اسی رات کو آقا کو گورنر مدینہ نے بلا کے یزید کی بیعت طلب کی. تو اس دن آغاز کربلا میں پیغام یہ آیا کہ اسلام کو خدا حافظ، نہیں چاہیے وہ اسلام. اب دو اسلام بہت واضح طور پہ ہمارے سامنے آ گئے، ایک پسندیدہ دین ہے اور ایک ایسا اسلام ہے کہ جس سے جتنے جلدی آدمی پیچھا چھوڑا لے اتنا بہتر ہے. اور ان دونوں اسلاموں کے درمیان فرق واضح کرنے والی، ڈیفرنشیٹ کرنے والی بیچ کی لکیر، کہ ادھر اسلام ہے وہ جو پسندیدہ ہے، ادھر اسلام ہے وہ جسے خدا حافظ کو، اس ذات کا نام حسین ہے اور اس لکیر کا نام کربلا. یہ کربلا بتاتی ہے کہ پسندیدہ اسلام کون سا ہے، یہ کربلا بتاتی ہے کہ جسے خدا حافظ کہنا ہے وہ اسلام کون سا ہے. اور یاد کیجئے کہ جملہ مختار نے بھی خولی سے یا خولی سے کہا تھا. آج تقریر کے آغاز میں یہ نام آ گیا. زیارت عاشورہ میں تو مجموعی اعتبار سے ان سب پہ لعنت کی گئی، اور آج کے مجلس کا اختتام بھی اسی خولی یا خولے کے واقعے پر ہوگا، خولی یا خولی. لیکن یہی جملہ مختار نے بھی کہا تھا کہ جب پوچھا تھا کہ تم مسلمان ہو کہ کافر، مختار کے دربار میں جب گرفتار ہو کے آیا تھا، تو مختار نے دو سوال کیے تھے. پہلا سوال مجلس کے شروع میں آ رہا، وہ تو خیر بہت ہی مختصر ایک جملہ ہے، اور دوسرا سوال مجلس کے آخر میں آئے گا. تو پہلا سوال یہ تھا، مسلمان ہو کہ کافر؟ کہا کہ الحمدللہ مسلمان. تو کہا یہ کون سا اسلام کہ جس کا کلمہ پڑھتے ہو، اسی کی اولاد کو ذبح کرتے ہو، اسی کے بچوں کو قید کرتے ہو، اسی کی عورتوں کو کنیزوں کی طرح سے بازاروں اور درباروں میں لے جاتے ہو. تو یہ دیکھیں، کربلا وہ لکیر ہے جو واضح کر رہی کہ ایک وہ والا اسلام ہے جس میں کلمہ محمد کا پڑھا جائے گا، قیدی محمد کی بیٹیوں کو بنایا جائے گا، اور ایک وہ پسندیدہ دین اسلام جہاں پہ واقعات نہیں پڑھنا چاہتا، اس لیے کہ پہلے عشرے کا موضوع یہ ہے، تو کچھ ایک آدھ بچا ہوا واقعہ آخری دو مجلسوں میں آ جائے گا کل اور پرسوں، کہ ایک وہ اسلام جہاں کافرہ اور مشرکہ عورت بھی اگر قیدی بن کے پیغمبر کے پاس آ رہی تو عزت اور احترام کے ساتھ اپنی ابا کندھے سے اتار کر زمین پہ بچھا کے پورا احترام دے کے اسے پیغمبر بٹھاتے ہیں. اور ایک یہ اسلام ہے کہ کلمہ محمد کا پڑھو اور قیدی بھی محمد کی بیٹی کو بناؤ، اور تماچے بھی محمد کی بیٹیوں کے رخسار پہ لگاؤ، اور کوڑے بھی محمد کی بیٹیوں کی کمر پہ مارو. تو کربلا ہے جو بتا رہی ہے کہ یہ اصلی پسندیدہ اسلام کیا اور غیر پسندیدہ اسلام کیا. اور جس کی سمجھ میں کربلا آ گیا، حتیٰ سارے مومنین بھی اس کو نہیں سمجھ پاتے، جتنا ہر آدمی سمجھے. جیسے مولا کے بارے میں روایت کہ علی کی صحیح معرفت تو اللہ اور رسول کے علاوہ کسی کے پاس نہیں، یعنی سلمان جیسا عظیم صحابی بھی مکمل معرفت نہیں. اب جتنی جس کی معرفت علی کی، اتنا اس کا رتبہ بلند ہوتا، ایمان کے 10 درجے ہیں، سلمان کو 10 کے 10 درجے ملے، کہ یہ مکمل معرفت ہے غیر معصوم کے لیے. پھر وہ معرفت شروع ہوتی ہے جو صرف معصوم کر سکتا. تو مولا کی طرح سے کربلا، جس کی سمجھ میں جتنی کربلا آتی چلی جاتی، اتنا ہی وہ پسندیدہ اسلام اور خدا حافظ اور چھوڑ دینے والے اسلام کو پہچانتا چلا جاتا. اور یاد رکھی کہ اگر کربلا کی معرفت حاصل کر لی، اس وقت دنیا کی اگر ریسنٹ تاریخ دیکھیں، بہت پرانی بات نہیں، تو آپ کو معلوم ہوگا کہ یہ عاشورے کا دن، آج عاشورہ، یہ ایسا دن ہے کہ آج بھی قرآن کریم کا اعلان ہے نا وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ، ظالموں کو پتا چلے گا کہ ان کا حشر و انجام کیا ہونے والا ہے بہت جلد. یہ آیت قیامت کے بارے میں بھی، قرآن کی نگاہ میں قیامت بہت قریب ہے، اور یہ آیت ظہور امام کے بارے میں بھی کہ ظہور امام بھی ہم کو تو 1200 سال انتظار کرتے ہوئے ہوئے. اچھا قیامت کا انتظار تو آدم کے زمانے سے چل رہا، زمانے کے امام کا انتظار ہم کو 1200 سال ہوئے، لیکن قرآن کی نگاہ میں وہ بھی بہت قریب ہے. قیامت میں بھی ظالموں کو پتا چلے گا، ظہور امام کے بعد بھی پتا چلے گا، لیکن یہ آیت روزانہ کی آیت بھی. تو یہ آج بھی کربلا اور عاشورے کا دن دنیا بھر کے ظالموں میں واقعا خوف اور دہشت پھیلانے والا دن. نعوذ باللہ، میں نگیٹو سینس میں استعمال نہیں کر رہا ہوں. آج بھی ظالم اگر کسی دن سے ڈرتا ہے تو یہی عاشورے کا دن. ہم نے اپنی آنکھوں سے دیکھا بڑے بڑے ظالم، اور اسی عاشورے اور عاشورے کی مجلس اور عاشورے کے جلوس کی وجہ سے کیسے نیست و نابود ہوئے. ابھی تھوڑی دیر پہلے فاقہ شکنی کے موقع پہ مومنین کرام میں سے بعض سے گفتگو ہو رہی تھی. ہو سکتا ہے دور بیٹھے ہوئے لوگوں کو یہ لگا کہ مولانا نے اپنی مجلس میں کہا کہ آج کے دن کوئی دنیاوی بات نہ کرو، اور یہ کہ خود بیٹھ کے کچھ باتیں کر رہے ہیں. وہ یہی کربلا کے حوالے سے بات ہو رہی تھی، عاشورے کے حوالے سے بات ہو رہی تھی. کیا مثلا کل جمعہ کا دن اور پاکستان میں کل عاشورہ، نیچے سے لے کے اوپر تک پورا پاکستان کا اسٹیبلشمنٹ اور ایڈمنسٹریشن اور حکومتیں ہلی ہوئی ہیں، اور دلوں کے اندر ایک عجیب قسم کا خوف. اور خوف اسی لیے کہ ہم سے کسی کو نہیں ڈرنا، لیکن عاشورے کی وجہ سے جتنے دشمنان اہل بیت کل وہ جمعے کے خطبوں میں اپنی ساری بھڑاس نکالیں گے، کیونکہ عاشورہ ان کو سارا سال اتنا خوف زدہ رکھتا. لیکن یہ الگ بات ہے کہ ان کے پاس کربلا کی طرح کوئی پلیٹ فارم نہیں ہے، جمعہ کا خطبہ ہی ان کو مل جاتا ہے جب عاشور کے دن آ جائے. کل تقریباً ہر مسجد کے خطبہ جمعہ کا موضوع ہوگا کربلا غلط واقعہ ہے، وہاں کچھ بھی نہیں ہوا ہے، یزید تو برا تھا ہی نہیں، اور یزید نے تو امام حسین پہ کوئی ظلم ہی نہیں کیا، اور یہ کہ یہ سارے من گھڑت واقعات ہیں جو شاعروں اور انیس و دبیر نے بنا کے پھیلا دیے. اور جو زیادہ سخت دشمن اہل بیت ہوگا وہ اس کے خطبے سے پتہ چل جائے گا، وہ اس میں یہ کہے گا کہ نہیں، اگر کربلا میں کچھ ہوا بھی تو صحیح ہوا، یزید خلیفہ برحق تھا، اس کے خلاف بغاوت کرنے والا کوئی بھی ہوگا. اور پھر ایک جملہ بھی ٹانک دیں گے یہاں پہ، خطبہ جمعہ پاکستان کے اندر جو ہوتے ہیں، چونکہ آپ لوگ کافی عرصے سے نکلے ہوئے ہیں، پھر ایک جملہ بھی ٹانک دیں گے کہ شریعت رسول جو ہے وہ تو سب کو ایکول سمجھتی ہے، اگر رسول کا بیٹا بھی شریعت کے خلاف ورزی کرے تو اس کو سزا دینا واجب. اور وہ والا جملہ، وہ واقعہ کہ جی پیغمبر نے تو کہا تھا کہ اگر میری بیٹی بھی چوری کرے تو میں اس کا بھی ہاتھ کاٹ دوں گا، اور یہ روایت کوٹ کی جائے گی، ہے بھی کہ نہیں ہے وہ الگ بات. چنانچہ ابن تیمیہ کا مشہور جملہ، اب یہ بہت جو سخت و متعصب اور کھلے دشمن اہل بیت ہیں ان کی مسجدوں میں کل پڑھا جائے گا، خرج الحسین عن حده فوجب قتل بسیف جده، حسین اپنی حد سے باہر نکل گئے تھے تو واجب ہو گیا تھا ان کا قتل ان کے نانا کی تلوار سے. اب وہ قانون میں سب برابر ہے، یہ نعرہ آپ کینیڈا میں بھی سنتے ہیں، یہ نعرہ پاکستان میں بھی آج کل لگ رہا، لیکن اس نعرے کا سارا اطلاق و استعمال ہوتا ہے آقا حسین پر. تو خیر یہ جو بہت ہی متاثر، یہ اتنے متاثر نہیں وہ کہیں گے کہ نہیں حسین بھی غلط نہیں تھے، یزید بھی غلط نہیں تھا، ایسے واقعات ہی پیش نہیں آئے من گھڑت. اور جو زیادہ جسارت کرنے والے ہوں گے وہ کہیں گے واقعات پیش آئے، اور اس سے بھی زیادہ ظلم اگر ہوتا تو بالکل جائز تھا، کیونکہ حسین نے معاشرے میں بغاوت و انتشار برپا کیا، فتنہ و فساد پیدا کیا، نعوذ باللہ. بہت ڈر بھی لگتا ہے یہاں پہ رک کے دو باتیں چھوٹی سی اپنی قوم سے عرض کر. پہلی بات تو یہ کہ ابھی جو جملے میں نے کہے، اگر اتنا سا کلپ کاٹ کر یوٹیوب کے اوپر اپلوڈ کر دیا جائے کہ حسین نے معاشرے میں انتشار برپا کیا، اور حسین نے معاشرے میں بغاوت کی، اور حسین نے فتنہ و فساد کیا، اور اس سے پہلے کا میرا یہ جملہ نہ ملایا جائے کہ دشمنان اہل بیت کے خطبے کا کل یہ موضوع ہوگا، یہ نہ، خالی میرا وہ جملہ. کہنے والے کہیں گے کہ ہاں ہم ان کی آواز بھی پہچانتے ہیں، ان کی تصویر بھی دیکھ رہے ہیں، اور بالکل ہمیں پتا ہے کہ یہ کسی قسم کی ٹیمپرنگ یا کوئی ایسی گڑبڑ نہیں ہوئی، بالکل ان کے الفاظ نقل کیے گئے. لیکن آدھا جملہ جو میں نے پہلے کہا اگر اس کو کاٹ دیں تو میں کہنا کچھ چاہ رہا تھا، بات کچھ اور ہوگی. ہماری قوم آج کل یہ کھیل بہت کر رہی. کربلا کا ایک میسج یہ بھی، اور یہی ہماری محرم کے مجالس کا عنوان تھا جو کل جا کے اور پرسوں مکمل ہوگا، کہ خبر یہاں تک آئے گی کہ امام زمانہ انتقال کر گئے، ہم تو نماز جنازہ پڑھ کے آ رہے ہیں. لیکن یہ آج کی عصر عاشور کے مجلس میں میں اس موضوع پہ نہیں آنا چاہتا، اگرچہ اعمال عاشورہ کے اندر، زیارت عاشورہ میں بھی، دعائے القمہ میں بھی اور دوسری دعا میں بھی بار بار امام زمانہ کا تذکرہ ہوا، لیکن پھر بھی میں اس وقت کی مجلس میں یہ تذکرہ نہیں کرنا چاہتا ہوں. یہ عرض کرنا چاہتا ہوں کہ کتنے آرام اور اطمینان کے ساتھ کہنے والے کی بات کو بغیر کسی قسم کے ٹیکنیکل کھیل کے بالکل صحیح، اس کی آواز صحیح، تصویر، بات کہیں کہ کہیں. ایک تو چھوٹی سی بات، ذرا ہم کو اس پہ غور کرنا. اور نمبر دو جو بات مجھے کہنا کہ دشمنان اہل بیت تو یہ کہہ ہی رہے ہیں کہ کربلا میں سب کچھ من گھڑت ہے، نعوذ باللہ، پھر بار بار کہنا پڑتا، ورنہ اتنا سا ٹکڑا پھر آ جائے گا فیس بک کے اوپر یا واٹس ایپ کے اوپر کہ کربلا میں سب کچھ من گھڑت ہے. دشمنان اہل بیت کہتے ہیں، بعض محبان اہل بیت نے بھی یہ طریقہ اختیار کر لیا کہ ایسا لگتا ہے کہ ان کی ساری ذہنی صلاحیتیں اور ان کی ساری معلومات اور ان کا سارا علم بس اس کا نام ہے کہ کربلا کے واقعات کی ریسرچ کرو کہ اس میں صحیح کیا ہے اور غلط کیا. بڑے بڑے اسلام کے مسئلے، بڑے اہم اہم، آج کی 21ویں صدی میں ہمیں جہاد کرنا ہے غیروں سے، قرآن و حدیث کے اندر بہت زیادہ ریسرچ کی گنجائش ہے، لیکن صرف کربلا کا واقعہ بچا ہوا کہ ساری محنت اس پہ کی جاتی ہے، پیاس تھی کہ نہیں، پانی تھا کہ نہیں، جناب قاسم کے بدن کے ٹکڑے ہوئے کہ نہیں، علی اکبر 18 سال کے تھے کہ 28 سال کے تھے، وہ بڑے تھے کہ چوتھے امام بڑے تھے، جناب فاطمہ صغرا کا وجود تھا بھی کہ نہیں تھا، ساری زحمتیں، ساری محنتیں، ساری ریسرچ اور سارا علم اس پہ استعمال کیا جا رہا. یہ آج کل کی بات، اور آج کل کی بات بھی مجتہدین اور مراجع کے لیول کی نہیں، تھوڑی سی معلومات لے. ہمیشہ اس بات کا خیال کرنا ہوتا ہے، الاہم و فلاہم، جو مسئلہ زیادہ اہم ہے پہلے اس پہ توجہ دینا. ان ساری ریسرچ کے بعد اس کا خلاصہ نتیجہ نکلے گا کیا، فائدہ کیا ہوگا؟ ہاں ہمیں دیکھنا ہے دشمنان اسلام ہمارے خلاف کیا سازشیں کر رہے ہیں، وہ ہمارے بچوں کو کس طرح سے بہکا رہے ہیں. آج کا جدید میڈیا ہمارے، خود ہمارے کچھ نوجوانوں کے ہاتھوں میں آ کے کس طرح سے ہمارے خلاف استعمال ہو رہا، اور پھر واقعاً اپنی شرعی ذمہ داری، جو آیت اللہ محسن الحکیم کا ایک بہت مشہور جملہ، وہ تو کہیے کہ آیت اللہ محسن الحکیم کو دو پلس پوائنٹ ایسے کہ ان کا یہ جملہ کوٹ کیا جا سکتا. دیکھیں بہت مولائی مرجے، میں نے ان کا یہ واقعہ اکثر نقل کیا اور نقل کرتا رہوں گا، اور اس لیے ان کا واقعہ بیان کرنے میں آسانی ہوتی ہے کہ مجمع کی وہ بڑی تعداد جو میری مجلس سنتی ہے، میری مجلس کون لوگ سنتے ہیں؟ زیادہ تر سینئر سٹیزن قسم کے لوگ جو میری عمر کے ہیں یا تھوڑا بہت 19-20 کا فرق ہوگا، وہ لوگ آقا محسن حکیم کا نام سنے ہوئے ہیں، نہیں ان کا زمانہ پائے ہوئے ہیں، ان کی عظمت سے واقف ہیں. 50 سال 100 سال پہلے کے مرجع کا ذکر ہو تو شاید پتا بھی نہ ہو کہ کس کی بات کہہ دی گئی، لیکن آقا حکیم تو شخصیت ان کی ایسی ہے کہ جانی پہچانی. ہم انہی کے پیریڈ اور انہی کے زمانے میں مولائی اتنے تھے کہ خود مرحوم مولانا صادق علی شاہ صاحب جو ان کے ٹرانسلیٹر تھے انگریزی زبان کے، وہ انہوں نے مجھ سے براہ راست کہا کہ انہوں نے اپنی آنکھ سے یہ واقعہ دیکھا، یعنی اس میں کوئی چین آف نیریٹر نہیں. جس آدمی نے یہ واقعہ دیکھا اس نے خود مجھ سے کہا، اور 3 مرتبہ الگ الگ موقعوں پر، اور خالی میں نہیں ہوں، اور بھی کئی لوگوں کو الگ الگ موقعوں پہ یہ واقعہ بتایا کہ عراق میں جب صدام کا شروع کا زمانہ تھا، اس وقت ایک دم سے تو یہ حالات نہیں بنے تھے جو پھر صدام اتنا ظالم بن کے آیا، شروع کا زمانہ تھا، उस वक्त बच्चों और नौजवानों पे काम शुरू हुआ था, उन्हें बहकाने की कोशिश की जा रही थी उस जमाने में इराक का मीडिया और उस जमाने के इराक के स्कूल। देखिए आधी बात जब आप सुनेंगे हमेशा गलत नतीजा निकलेगा। एक बात हमारे यहां इंडिया पाकिस्तान में बहुत मशहूर, असर आशूर की मजलिस, मुझे पता है कि इसका वक्त मौका करबला में इस वक्त किस मरहले से अहले बैत गुजर रहे हैं, लेकिन यह हुसैनी पैगाम। इंडिया और पाकिस्तान में एक बात बहुत मशहूर कि क्या बात करते हो हमारे मराजे की, ये तो कुएं के मेंढक होते हैं। देखो एक जमाने में इन्होंने अंग्रेजी तालीम को हराम कर दिया था, हुकूमत के तालीमी इदारों में पढ़ने को हराम कर दिया था, आज सबके बच्चे यही तालीम हासिल कर रहे हैं। हर चीज का कॉन्टेक्स्ट देखा जाता है। अगर ये कभी फतवा भी आया तो कैसे आया? आपके इल्म में होगा कि सद्दाम के जब मजालिम शुरू हुए तो इराक से पनाह की तलाश में निकलने वाले रिफ्यूजी ज्यादातर लंदन गए थे। मौलाना मोहतरम लंदन ही के हैं, इनसे पूछ लीजिए, लंदन के, नॉर्थ लंदन के कुछ इलाके तो ऐसे कि अय्याम अज़ा के पहले अशरे में जब मैं वहां जाता हूं तो मुझे लगता है जैसे कराची की रिजविया सोसाइटी में आ गया हूं, अंचोली में पहुंच गया हूं, जाफर तैयार में पहुंच गया हूं, या शायद हैदराबाद में दारुशफा का इलाका भी ऐसा होगा। यानी सुबह 7 बजे से लेके रात के 11 बजे तक खवातीन इतनी मजलिसें होती हैं, वो काले कपड़े काली अबा पहन के औरतों के घोल इस घर से उस घर, उस घर से इस घर, इतने इमामबाड़े 2 मील के अंदर। ये मौलाना बताएंगे, मैं तो मेहमान बन के जाता हूं, मौलाना तो वहीं के बाशिंदे। हुज्जतुल इस्लाम मौलाना फरजदक साहब, मैं तारुफ 2 बार पहले भी करा चुका हूं। खैर, तो अब ये कि ये इराकी इतनी कसीर तादाद, तो मैं खुद उस महफिल में था जब बाज़ इराकी रिफ्यूजी जमा हुए थे जो सद्दाम की फौज के सिपाही थे। ये सद्दाम के सिपाही थे, लेकिन फिर बहरहाल मजालिम एक हद से बढ़े तो वो भी बर्दाश्त ना कर सके। तो पूछा गया उनसे कि आप लोग सब शिया जो आए थे वहां पे, इराक में अक्सरियत शियों की और एक बड़ी तादाद सद्दाम की फौज में भी थी, और आप लोग ऐसे जालिम दुश्मन अहले बैत के चुंगल में फंस गए और उससे ब्रेन वॉश हो गए। तो बहुत लंबी चौड़ी बात कही, वो असर आशूर की मजलिस में तो मुनासिब नहीं, लेकिन एक जुमला ये था कि इसके अंदर ज्यादा हिस्सा इराक की हुकूमत ने जो स्कूल कायम किए थे और जो जमाने के महाराजे ने कहा था इसमें पढ़ना हराम, हमने कहा स्कूलों में क्या था, कहा कोर्स तो अपनी जगह था लेकिन जो टीचर्स आते थे। अब मिसाल उन्होंने दी कि हम लोग इराक में उस वक्त ये मौज केला बनाना बहुत मुश्किल से मिलता था, बहुत पसंदीदा चीज थी बच्चों की। अरब दुनिया में वैसे भी फल बहुत खाया जाता है, आपके बच्चे चॉकलेट वॉकलेट के शौकीन, लेकिन जरा इस किस्म के भी लाइट जुमले आज की मजलिस के लिए मुनासिब नहीं। तो बड़ी मुश्किल से मिलता था वो माहौल, वो तो मैंने अपनी आंख से मंजर देखा। तो कहा वो लाके रखा गया टेबल पे। अब छोटा बच्चा, अपने दिमाग से मत सोची, कहा गया कि या अल्लाह कहकर इसको मांगो, आवाज दो, क्या होगा, केला जमीन अब वहां रखा है टेबल पे, टीचर की या अल्लाह कहेंगे तो क्या होगा, तो या मोहम्मद या अली या अब्बास, यही तो हमारे यहां नाम होते हैं। कहा कि अब खुद आओ केला उठा के खा लो, खुद गए केला उठाया खा ली। कहा बस ये अल्लाह मोहम्मद अली अब्बास नऊजु बिल्लाह ये कुछ नहीं है, जो कुछ हो तुम मिलेगा वही जो तुम अपने लिए कोशिश करोगे, बाकी अल्लाह मोहम्मद अली कहते रहोगे, खाली के खाली रहोगे। अब ऐसे तो सैकड़ों वाकयात, पूरा इस तरह से ब्रेन वॉश किया, एक सिस्टम बनाया गया जो मुआविया का सिस्टम था। हर अरब घर के अंदर बकरी का एक बच्चा भिजवाया, उस जमाने का खिलौना बच्चे का टॉय यही होता था जानवर। जब बच्चा अच्छी तरह से मानूस हो गया, बाप को ऑर्डर आया रात को इस बकरी के बच्चे की गर्दन काट दो, बच्चा तो बच्चा है सुबह उठते ही अपने खिलौने की जानिब दौड़ के जाता। अब जो दौड़ के गया तो देखा कि वो तो बकरी का बच्चा गला कटा हुआ, रोने लगा बच्चे का खिलौना आप तोड़ दे या छीन ले, ये किसने किया। अब जो इंस्ट्रक्शन है बाप को कहना पड़ेगा कि रात को अली आए थे और आके तुम्हारे बकरी के इस बच्चे का गला काट के गए, हम और आप हंस देंगे, लेकिन बच्चे के जहन में जो अली का इमेज बनाया जा रहा, खैर वो मुआविया जो मैंने पहले अशरे, ये पहला अशरा चल रहा है, शुरू की मजालिस में कहा कि आज की दुनिया उसूल वही इख्तियार किए जो मुआविया के उसूल थे, तो ये सद्दाम का वाकया। इन हालात में मराजे ने इन स्कूलों में जो ये सद्दाम के बनाए हुए थे, ना अल्लाह कुछ है, ना मोहम्मद कुछ है, ना अली कुछ है, ना अब्बास कुछ है, और बड़े साइंटिफिक तरीके से बच्चे को शुरू से उसके जीन्स में डाला जा रहा, वहां रोका गया था, उसको आज मजाक बना लिया जाता। जिन्होंने नहीं माना वही बच्चे आगे बढ़ के सद्दाम की फौज में शामिल हुए और उस मंजिल पे पहुंचे कि करबलाए मोहल्ला में आका हुसैन के रोजे पे अटैक करने वालों में शिया सिपाही थे। आप तसव्वुर कर सकते हैं कि कभी कोई शिया आका हुसैन, मौला हुसैन के रोजे पे अटैक करेगा। वो उन मराजे का विजन था कि देख रहे थे। खैर, तो अब आगा मोहसिन की वही बिल्कुल इब्तदाई जमाना है सद्दाम का, जब ये हालात बन रहे, अभी सद्दामी बने नहीं, अभी स्कूलों में बनाए जा रहे। वो आगा मोहसिन हकीम की मर्जियत थी, बड़ी ताकतवर, बाद में आगा हकीम के खानदान से सद्दाम ने पूरा पूरा इंतकाम लिया, यानी नऊज़ु बिल्लाह में बराबर नहीं करार दे रहा हूं, लेकिन जो करबला में उमर साद ने और उमर साद की फौज ने आका हुसैन से कहा था, जब आका हुसैन ने कहा ये बताओ हमारी तुम्हारी दुश्मनी क्या, तो एक जवाब ये भी आया था कि हुसैन सही बात तो यह है कि हमारा तुम्हारा कोई इख्तिलाफ नहीं, मगर तुम्हारे बाबा से जो हमें अदावत और नफरत और दुश्मनी, उनसे तो बदला ना ले सके, आज मौका मिला है उनके बेटे और बेटियों से बदला लेने, और ये खाली करबला में। उमर साद ने नहीं कहा, यह दरबार शाम में यजीद ने भी कहा, कहा है मेरे बुजुर्ग आज मैंने बद्र ओहद का इंतकाम लिया। बद्र किसका नाम है? अली का नाम है। ओहद किसका नाम है? अली की जुल्फिकार का नाम। तब वो इंतकाम अली के गुलामों के साथ भी यही होता है, आगा हकीम से बाद में भरपूर इंतकाम लिया गया। लेकिन अभी मैं बात कर रहा था सद्दाम का शुरू का जमाना, एक जनरेशन तैयार की जा रही है सद्दामियत के उसूलों पर। तो अब इराक के नौजवानों में भी वो चीज आ रही है जो आजकल मैं अपने नौजवानों में देख रहा हूं, यानी हर चीज को अपने जमाने की नॉलेज और अपने जमाने की अकल से चेक करना। इस्लाम दीन अकल है, इस्लाम दीन इल्म है, लेकिन इल्म तरक्की कर रहा है, अकल अभी इंसान की और मैच्योर होगी। अब ये मौजू असर आशूर के लिए तो बिल्कुल गलत, मैं वापस आता हूं। तो अब आ गए, एक नौजवान आया आगा हकीम के पास और कहा कि क्या आप भी इस नॉनसेंस बात पे अकीदा रखते हैं? बहुत भरपूर शख्सियत थी आगा हकीम, वाकया भी उस वक्त का है जब उनकी एज 90+ थी। इतने बूढ़े आदमी से इस तरह बात करना जो मर्जे वक्त भी हो, एक बदतमीज नस्ल अगर तैयार की जाएगी वही इस तरह बात कर सकती, जो सद्दाम ने तैयार की, जो आज यहां वेस्टर्न कंट्रीज में भी हमारे बच्चों में से बास को बदतमीजी सिखाई जाती है। लेकिन ये चूंकि आपके घर की ट्रेजेडी है, आप खुद इस पे खून के आंसू रोते हैं, तो मुझे तफसील में जाने की जरूरत नहीं। कहा कि क्या आप इस नॉनसेंस बात पर यकीन रखते हैं कि आका हुसैन के बाद उनका बेटा जब करबला पे रोता था तो खून के आंसू बहाता? अब जमाना वो है कि मर्जे का जो मुलाकात का वक्त होता है तो घर का दरवाजा खुला, हर कस और नाकस आ सकता, और कुछ लोग तो हर वक्त वहां हाजिर रहते हैं, उनके कुछ शागिर्द, कुछ उलमा, कुछ नोहा खान। एक नोहा खान को बुला के कहा कि आका अब्बास के हाल का एक मरसिया पढ़ो। उसने नोहा शुरू किया, आगा हकीम ने आंखों पे रुमाल रखा, दो शेर खाली सुने, रोक दी, और वाकई जब वो रुमाल हटाया तो रुमाल में भी और उनकी आंखों से बहते हुए आंसू पानी के नहीं थे, खून के थे, वाकई खून के आंसू थे। जिन्होंने अपनी आंख से देखा है वाकया वो बता रहे हैं, यानी कैसा मौलाई मर्जे। आजकल मौलाई होने की पहचान यह है कि मराजे की तौहीन करो सिर्फ इसलिए कि वो नमाज का तशहुद तुम्हारी मर्जी का नहीं बता रहे। फिर मैं जरा सा असर आशूर से हटा, मगर है कोई ऐसा मौलाई जो वाकान रोए तो उसकी आंख से खून के कतरे टपके? यह हमारा मर्जी। तो वो आगा मोहसिनुल हकीम, उनके हवाले से जो बात मैं अर्ज करने जा रहा था, मैंने देखा कि इस वक्त बात बहुत फैल गई और शायद इसके नतीजे में मैं मसाइब ना पढ़ पाऊं, तो जो बात अभी रह जा रही जा रही है, मुझे खुद लग रहा है। वो फिर मैं इंशाल्लाह रात की यानी कल या परसों रात की मजलिस में बयान करूंगा। अब ये आ गया हकीम का जमाना और सद्दाम का इब्तदाई जमाना। एक आध बात अभी मैं छोड़ रहा हूं मजबूरन, वरना बात और फैल जाएगी। अब ये इतना जालिम हुकुमरान शाह ईरान, ये मैं कह रहा हूं रीसेंट हिस्ट्री, और पाकिस्तान के ये हमारे कल जुमे के खुतबे में बातें कहने वाले, तो आगे मोहसिन हकीम जुमला नकल कर ही दूं। जब उनसे कोई इस किस्म का सवाल करता था, है सेंसिटिव इशू कि मसलन करबला में फातिमा सोगरा थी कि नहीं थी, करबला के वाकये, या ये कि प्यास 3 दिन की थी या पानी आ गया था, तो हमेशा एक सवाल करते थे। अच्छा, मैं अब आज के किसी मर्जी के हवाले से बात करूंगा तो पब्लिक तो वैसे ही आज के मराजे को मुकस्सिर और अहले बैत की शान घटाने वाला समझती। आगा मोहसिन हकीम को जो ये 2+ पॉइंट हासिल, एक तो इतना मौलाई मर्जी, और फिर हम जो लोगों ने इनका नाम सुना है तो खाली नाम नहीं सुना, जमाना देखा भी है, पता भी है कैसी शख्सियत, वो हमेशा पलट के एक सवाल किया करते थे। ये बताओ कि जो सवाल तुम इस वक्त पूछ रहे, क्या ये कब्र में तुमसे पूछा जाएगा या कयामत में तुमसे इसके बारे में हिसाब किताब लिया जाएगा? जो चीज ना तुमसे कब्र में पूछी जा रही है ना कयामत में तुमसे पूछी जा रही, सारी मेहनतें और जहमतें उसमें लगा देना, और जो कब्र और कयामत में सवाल होगा उसके बारे में तवज्जो भी ना देना। कब्र और कयामत में क्या सवाल होगा? ये सवाल होगा कि सारी जिंदगी हुसैन को याद करके तुम कहते थे या लैतनी कुंतो माको, मौला काश में आपके साथ होता, तो अपने जमाने में तुमने हुसैन की क्या पैरवी की है और हुसैन की तरह किस जालिम के खिलाफ क्या जिहाद किया? अलबत्ता याद रखी, हुसैन 57 साल की जिंदगी का नाम है, एक दिन का नाम नहीं। 28 रजब को हुसैन पैदा नहीं हुए, उससे पहले भी हुसैन थे, हुजर ने अदी शहीद किए गए मुआविया के हाथों हुसैन थे, लेकिन हुसैन ने कौन सा प्रोटेस्ट, किस अंदाज का प्रोटेस्ट किया? बुसर इब्ने अभी उर्तात ने सैकड़ों और हजारों शियों को शहीद किया, हुसैन थे। जो कत्लेआम सद्दाम ने किया या शाह ईरान ने किया, या ये कि बहरीन में जुल्म हो रहा है या यमन में हो रहा, ये तो कुछ भी नहीं है उसके मुकाबले में जो इब्ने जियाद के बाप जियाद ने और बुसर इब्ने अभी उर्ताद ने किया। हुसैन थे उस वक्त, हुसैन किस तरीके से इन जालिमों का हुसैन ने मुकाबला किया, और यजीद के मुकाबले में किस तरह हुसैन घर से बाहर निकले, सबको जहन में रख के हुसैन की पूरी सीरत को समझना। लेकिन यह सवाल कयामत के दिन होगा कि तुम्हारे जमाने में जुल्म होता रहा तो तुमने अपनी कौन सी शरई जिम्मेदारी अदा की, चाहे वो छोटा जुल्म हो एक औरत का बेहिजाब हो जाना, चाहे वो बड़ा जुल्म हो साहिबान ईमान का जेनोसाइड। चले अब तक नाइजीरिया लोगों को फिर भी याद है, थोड़ा बहुत जिक्र होता, इंडोनेशिया और मलेशिया में क्या हो रहा है वो बिल्कुल जहन से निकल चुका। तो खैर, ये चीजें हैं जिसपे हमको रिसर्च करना, मेहनत करना है, जिम्मेदारी समझना, सारी रिसर्च अपने लोग भी। तो बात हो रही थी कि कल जुमे के तमाम पाकिस्तान के खुतबात में, सब जर्नलाइज नहीं करता हूं लेकिन 80% या 70% आशूरे का सवाब बताया जाएगा, फजीलत बताई जाएगी, उसकी बरकतें बताई जाएंगी, उसके रोजे की फजीलत बताई जाएगी, अल्लाह ने आशूरे में किस किस नबी पर क्या इनामात किया है, और आशूरा एक ईद ये कहा जाएगा, और फिर ये कहा जाएगा कि बस ये जो सब शियों की मनगढ़ंत बातें हैं कि इतने अहम दिन को और ईद को इन्होंने गम का दिन बना दिया। मगर ये क्यों, ये दिल के अंदर डर है छुपा हुआ, आशूरे की ताकत को वो जानते हैं, हम भी इतना नहीं जानते, और ये सारी दुनिया की कैफियत। मैं अक्सर हवाला देता हूं, सिर्फ एक जुमले में कह रहा हूं कि मुख्तार मसूद आरसीडी के जनरल सेक्रेटरी थे, जब 78 से 80 तक वहां रहे ईरान, पूरा इनकलाब ईरान अपनी आंखों से देखा। वो कह रहे हैं कि हमारी एक मीटिंग, आरसीडी पाकिस्तान टर्की ईरान की एक ऑर्गेनाइजेशन थी, तो अपनी अपने ओहदे की वजह से इनको ईरान के शाह से भी कई मुलाकातें करना पड़ती, पाकिस्तान में नया नया जियाउल हक का वो कुप हुआ था या फौजी बगावत हुई थी, तो जिम्मेदारी जियाउल हक ने इनकी बढ़ा दी थी शाह ईरान से मुलाकात की। कह रहे मैंने 9 मुहर्रम को भी एक दफा मुलाकात की और 11 को भी मुलाकात की, 10 मुहर्रम को छुट्टी थी। 9 मुहर्रम को जिस शाह को मैंने देखा बात ही कुछ और थी, वो शान व शौकत, वो सीना तना हुआ, वो इस बुढ़ापे में भी जवान नजर आता हुआ और अपनी फौजी वर्दी के अंदर बड़ी ग्रेसफुल पर्सनैलिटी। 11 मुहर्रम को देखा, जो अंग्रेजी में शायद कहते हैं, तो उसका शेडो लग रहा था, बिल्कुल जैसे कोई चीज टूट फूट के बराबर हो जाए। एक दिन के बाद पूरा टूटा हुआ शाह, ब्रोकन शाह, न चेहरे पे वो रौनक, न जिस्म की वो कैफियत, न बॉडी लैंग्वेज वैसी। मैं घबरा गया, तबीयत तो सही है, कल 24 घंटे में कोई हार्ट अटैक, कोई ऐसा प्रॉब्लम, पता चला कि नहीं। सिर्फ कल जो हेलीकॉप्टर से उसने तेहरान का फिजाई सर्वे किया और आशूरे का जुलूस और वो ताकत देखी उस वक्त इस्लाम की, वो एक जुलूस के मंजर ने इतने ताकतवर हुक्मरान को तोड़ मोड़ के रख दिया। सद्दाम शहीदों के खून से इतना नहीं डरता जितना आशूरे और चेहलों के जुलूस से डरता। ये हमारी एक नेरो है, ये हमारी एक ताकत है जिसका जिसका हमें अंदाजा नहीं है, हमारे दुश्मनों को अंदाजा। और यह अब हमारी जिम्मेदारी है और यही इंशाल्लाह आखिरी दो मजालिस में कोशिश करूंगा कि इस पैगाम को ज्यादा आगे बढ़ो। हुसैन ने अपना खून देकर इस्लाम को इतना ताकतवर बनाया और आशूरे के दिन को इतना ताकतवर बनाया कि इमाम जमाना के जहूर तक हर जालिम का मुकाबला करना आसान है अगर आशूरा याद रहे। सुलेमान इब्न सुरद खजाई का वाकया, आशूरे ने उनको ताकत दी थी। मुख्तार इब्न अबी उबैदा सकफी का वाकया, आशूरे ने उनको ताकत दी थी। करबला के वाकये से पहले खानदान बनू मैया के खिलाफ एक मूवमेंट नहीं चला। करबला के वाकये के बाद यह खानदान तकरीबन 80 साल 132 में खत्म हुआ है। करबला के वाकये और 132 तकरीबन 70 साल रहा, उसमें 67 मूवमेंट बनू मैया के खिलाफ आम मुसलमानों की तरफ से थे। कहा 20 साल मुसलमान चुप, मुर्दार कौम, और कहा कि 70 साल में 67 मूवमेंट चले उनके खिलाफ। ये ताकत उनको हुसैन के खून ने दी, ये ताकत उनको करबला ने दी और यही ताकत आज टोरंटो में 21st सेंचुरी में बैठकर हमें हमारे और हमारे बच्चों को दीन को बचाने वाली, अगर हमने सही डायरेक्शन में काम किया। और अगर हम इसी में उलझ गए कि बेटियां 2 थी के 3, उम्र 28 थी के 18, प्यास 3 दिन की थी के चंद घंटों की, इन्हीं चीजों में उलझ के रह गए, तो अपने हाथ से अपने पांव पे कुल्हाड़ी मारेंगे। जो अल्लाह ने हमें ऐसी रूहानी ताकत दी, फिर हमारी नस्लें कहां की कहां जाएंगी, ये जाके वेस्ट इंडीज में देखिए। 4 नस्लें पहले आने वाले शिया और आज उनकी क्या हालत। आशूरा भी एक कार्निवल बन के रह गया है, लेकिन बहुत बातें मैंने फैला दी। अलबत्ता इस्लाम को इतनी ताकत जो मिली, आज भी सद्दाम डरता है तो इसी से। अब सद्दाम के बाद के मरल, मैंने पाकिस्तान का तो इसलिए जिक्र कर दिया कल जुमे का दिन। खुदा इन तमाम साहिबान ईमान को दुनिया में जहां जहां भी हो उनकी जान माल इज्जत नामूस औलाद की हिफाजत करे, लेकिन यही कैफियत सऊदी अरब के हुक्मरान की आज। जहां जहां कोई जालिम, क्योंकि जिस मिशन को हुसैन का पाक व पाकीजा आए तथीर वाला खून मिल गया, हां इस्लाम को बचाने और आशूरे को ताकतवर करने के लिए कुर्बानियां बहुत बड़ी दी गई। जरा अंदाजा करें इससे बड़ी कुर्बानी क्या होगी कि अकबर का कलेजा जिस इस्लाम के बचाने के लिए छलनी, असगर का नन्ना सा गला, अब्बास के दोनों बाजू का कटना, कासिम के बदन के टुकड़े होना, आका हुसैन के प्यासे गले पे शिमर के खंजर का कई बार चलना, आबिद बीमार की कमर पे कोड़े पड़ना, सकीना के रुखसार पे तमाचे लगना, चादर ज़ैनब का छीना जाना, तब इस्लाम इतना ताकतवर हुआ। और अजीब वक्त आ गया था इस वक्त आशूरे में। आइए دو روایتیں پہلے پڑھوں اور اس کے بعد ایک آخری روایت پہ مجلس کو ختم کروں. پہلی روایت ایسی ہے جو 11 ہجری اور 61 ہجری کو ملاتی. ابھی ہم کربلا کی بات کر رہے ہیں لیکن آئیے کربلا سے ہم پرواز کر کے مدینہ پہنچے. شہر مدینہ 61 ہجری, پیغمبر کی بیوہ ام سلمہ کا حجرہ. ام سلمہ اپنے حجرے میں دوپہر کا وقت ہے سو رہی, جو عربوں کا ایک عام طریقہ ہے, زہرین کی نماز, کھانا کھایا, پھر کچھ دیر آرام کرتے. یعنی اگر سنسٹ کے حساب سے دیکھا جائے تو یہی وقت ہے مدینے کا. جب ایک مرتبہ ام سلمہ نے خواب میں 50 سال بعد رسول اللہ کو دیکھا. 11 ہجری میں انتقال ہوا ہے پیغمبر کا, آج 50 سال بعد پہلی بار نظر آئیں, مگر عجیب حالت میں نظر آئیں. ام سلمہ پیغمبر کی شریک حیات ہیں, زندگی کا طویل حصہ ان کے ساتھ گزرا, کبھی یہ حالت نہیں دیکھی تھی. سر پہ امامہ ہی نہیں ہے, ننگے سر ہے رسول خدا, بال بکھرے ہیں, سر پہ گرد اور مٹی کی تہیں جمع, آنکھوں سے بہتے ہوئے آنسو ہیں, آستینیں پلٹی ہوئی ہیں, گریبان چاک ہے. 50 سال بعد آئے اور وہ بھی اس حالت میں آئے, گھبرا کے کہا, یا رسول اللہ آپ اس وقت کہاں سے آ رہے ہیں, یہ حالت کیوں ہے؟ کہا, ام سلمہ میں اس وقت کربلا سے آ رہا ہوں, اور اس وقت میں کربلا سے چلا تھا. فاقہ شکنی کی مجلس کا آخری جملہ, میں اس وقت کربلا سے چلا تھا جب میرے حسین کا سر کاٹ کے نوک نیزہ پہ بلند کیا جا رہا تھا. روایت یہ ہے کہ جس وقت حسین کا کٹا سر نوک نیزہ پہ بلند ہو رہا تھا تو اس وقت کربلا کے میدان میں تین چیزیں حرکت میں تھی, ایک موومنٹ تھا, اور اس طرح کا تھا کہ ایک چیز زمین سے آسمان پہ جا رہی تھی, ایک چیز آسمان سے زمین پہ آ رہی تھی, اور ایک چیز رائٹ سے لیفٹ جو ہوریزنٹل موومنٹ ہوتا, جو چیز زمین سے آسمان پہ جا رہی ہے وہ حسین کا کٹا ہوا سر ہے جو زمین سے اٹھا کے نوک نیزہ پہ بلند ہو رہا, اور جو آسمان سے زمین پہ آ رہا ہے وہ جبرائیل امین پر پھیلائے ہوئے, علاقت ذبح الحسین و کربلا, علاقت قتل الحسین و کربلا کی فریاد. اور جو چیز دائیں اور بائیں ہیں وہ حسین کی دکھیاری زینب ہے, جو بے چینی اور بے قراری سے ایک مرتبہ یہ دو مناظر دیکھ رہی ہے. کون سے دو مناظر؟ جو روایت اس کے بعد آنے والی. تو رسول اللہ نے کہا, میں سلمہ میں کربلا سے آیا ہوں, اور اس وقت چلا تھا جب میرے حسین کا کٹا سر نوک نیزہ پہ بلند کیا جا رہا تھا. ام سلمہ کی آنکھ کھل گئی, خواب تو سچا ہے, خود پیغمبر کو دیکھا, پیغمبر کو پہچانتی. گھبرا کے ایک مرتبہ دوڑی, 11 ہجری سے اب اس کو ملائیے روایت کو, گھبرا کے ایک مرتبہ دوڑی اس الماری کی جانب جس کے اندر کربلا کی وہ مٹی رکھی ہے جو 50 سال پہلے رسول اللہ ام سلمہ کو دے کے گئے تھے, اور کہا تھا, ام سلمہ یہ کربلا کی مٹی ہے جس کربلا پہ میرا حسین مارا جائے گا. الماری کھول کے شیشی اٹھائی, مٹی نظر نہیں آ رہی ہے, تازہ خون جوش کھا رہا ہے. ایک مرتبہ تازہ خون نظر آیا, اس سے پہلے کہ ام سلمہ غور کریں کہ یہ کیا ہوا, برابر کے حجرے سے کان میں اس ننی بچی کی آواز آئی جسے حسین ام سلمہ کی نگرانی میں دے گئے. فاطمہ صغرا آواز دیتی ہوئی نانی کے کمرے میں آ رہی ہیں, نانی میرا بابا کس حالت میں ہے؟ ابھی میں سوئی تھی, میں نے خواب میں دیکھا میرا بابا ایک ایسے میدان میں کھڑا جہاں چاروں طرف لاشیں بکھرے ہیں, خون پھیلا ہوا ہے, اور میرے بابا کے ہاتھ میں میرے ننے بھیا علی اصغر کا لاشا نظر آ رہا. نانی کیا آپ مجھے بتا سکتی ہیں کہ میرا بابا کس حالت میں ہے؟ اب اس سے پہلے کہ ام سلمہ کچھ کہیں, شیشی چھپانے کی کوشش کر رہی, صغرا کی نگاہ تازہ خون پہ پڑ گئی, وہ بھی جانتی ہے کہ یہ کون سی مٹی ہے. ایک مرتبہ چیخ کے کہا, نانی اب مجھے کچھ نہ بتائیے گا, مجھے پتا چل گیا میرا بابا مارا گیا, ارے میں یتیم ہو گئی, ارے میرے گھر میں یتیمی آ گئی. میں آپ سب کی جانب سے, اور اگر کچھ خواتین بھی آج اس وقت کی مجلس میں ہیں, ان خواتین کی جانب سے ہاتھ جوڑ کر فاطمہ صغرا کی بارگاہ میں جاتا ہوں. اے فاطمہ صغرا, آپ یتیم ہوئی ہیں, یہی وقت ہے آپ کی یتیمی کا, یہ آپ کی عزادار, یہ آپ کی عزادار خواتین آپ کو پرسہ دینے آئی ہیں, ہم سے پرسہ لیجئے. لیکن لیکن اگر آپ توہین نہ سمجھیں تو اتنا کہنے کو دل چاہتا ہے، یتیم ہوئی، یتیمی خود دنیا کی سب سے بڑی مصیبت ہے، لیکن یتیمی آئی تو ام سلمہ جیسی مہربان نانی کے پہلو میں، اور وہ بھی آپ کی بہن سکینہ تھی، یتیم وہ بھی ہوئی ہے، مگر اس کی یتیمی اس طرح آ رہی ہے کہ کہیں سے تماچے لگ رہے، کہیں سے کوڑے پڑ رہے، مگر یہ روایت ہے 11 ہجری کی خاک شفا، 61 ہجری کا خواب، خاک شفا اور خواب، یہ ام سلمہ کا واقعہ. اب آئیے ایک روایت 11 ہجری کی اور سن لیجیے، اور اسے میں کربلا سے ملانے کی کوشش کرتا ہوں. 11 ہجری کی دوسری روایت، پیغمبر کے انتقال کے بعد 95 ڈیز شہزادی فاطمہ دنیا سے چلی گئی، مولا کائنات نے فاطمہ کو غسل میت دیا، کفن پہنایا، ایک مرتبہ کفن پہنانے کے بعد اور غسل دینے کے بعد حجرے کا دروازہ کھولا، بیٹے اور بیٹیاں باہر کھڑے، ایک مرتبہ کہا کہ آؤ، آ کے آخری بار اپنی ماں کی زیارت کر لو. حسن حسین آگے بڑھے، حسن بڑا بھائی، بڑا بیٹا، بڑے بیٹے سوبر ہوتے، وہ جا کے ماں کے پائتی بیٹھ گئے، حسین چھوٹا بیٹا، چھوٹے بیٹے لاڈلے ہوتے، وہ حسین ماں کے قریب پہنچا، کفن پہنے ہوئے ماں فاطمہ کو دیکھا، ایک بار اپنے ہاتھوں کا پیالہ بنایا، ماں کا چہرہ اپنے ہاتھوں میں لیا، ماں فاطمہ کا چہرہ دیکھا، صرف ایک جملہ آسمان کو دیکھ کے کہا، وا غربتا، میں اکیلا رہ گیا، غربت غریب الوطن، وا غربتا، ارے میری ماں دنیا سے کیا گئی، میں غریب الوطن ہو گیا، میں اکیلا رہ گیا. بس ادھر حسین نے اتنا کہا، کفن کی ڈوریاں ٹوٹی، فاطمہ کے دونوں ہاتھ باہر آئے، حسین کو اپنے سینے سے لپٹا لیا، حسین میرے لال، تیری ماں تیری غربت برداشت نہیں کر سکتی ہے، اگر ظاہری طور پہ مر بھی گئی ہے تو فاطمہ دوبارہ آ رہی ہے، حسین کی غریب الوطنی برداشت نہیں ہے. یہ فاطمہ 11 ہجری. آئیے اب میں شہزادی سے، وہ جملہ میں نے صغرا سے کہا تھا آپ کے بہاف پر، ایک جملہ اب میں خود شہزادی فاطمہ سے کہتا ہوں. شہزادی، آج تو پھر بھی اگر حسین نے غریب الوطنی کی فریاد کی تو اپنے شہر میں ہیں، حجرے کی چھت کے نیچے ہیں، علی جیسا بابا ہے، حسن جیسا بھائی ہے، بھرا خاندان ہے، پھر بھی آپ برداشت نہ کر سکی. واقعاً حسین کی غریب الوطنی دیکھنا ہے تو عصر عاشور کربلا میں آئیے، خیمے کے باہر جلتے سورج کے نیچے 1900 زخم کھا کے زلجناح پہ ڈگمگا رہے، نہ علی جیسا بابا ہے، نہ حسن جیسا بھائی ہے. آج واقعاً اگر غریب الوطنی برداشت نہیں ہے، آج آ کے سہارا دیجئے حسین کو. اور یہی مقتل کا جملہ ہے، ادھر حسین زلجناح سے زمین پہ گرے، ادھر ایک سیاہ پوش بی گود پھیلا کے زمین کربلا پہ بیٹھ گئی. آ میرے لال، تیری ماں تجھے جلتی ریتی سے بچائے، ارے تیری ماں تجھے سہارا دینے کربلا میں آئی ہے. یہی وقت ہے، یہی وقت ہے، مگر یہی وہ وقت ہے جس نے مردہ ہوتی ہوئی، توہین والا جملہ نہیں ہے، زینب کو زندہ کر دیا. کون سا وقت؟ زینب نے کہا تھا، بھیا اگر کوئی مجھے تجھ سے جدا کرے گا بہن مر جائے گی، زینب مر جائے گی. عصر عاشور زینب حسین سے جدا ہوئی، پھر بھی زندہ رہی. کیوں؟ کیونکہ حسین جاتے جاتے جملہ کہہ گئے، زینب میں جا رہا ہوں، اب میرا مشن تیرے حوالے، میرا قافلہ تیرے حوالے، میرا سجاد تیرے حوالے. مر جاتی زینب، حسین کا کٹا سر دیکھ کے زینب مر جاتی، مگر جب ذمہ داری حسین نے دی. اب زینب دوبارہ زندہ ہو گئی، مگر اس طرح زندہ ہوئی، یہ ایک نئی زینب، یہ وہ 55 سال والی پرانی زینب نہیں ہے، یہ ایک نئی زینب ہے، کیونکہ اب زینب نہ رہی. جیسا موقع تھا، کبھی زینب حسین بنی، کبھی زینب عباس بنی، کبھی زینب اکبر بنی، جیسا موقع زینب نے ویسا جہاد کیا. اور ہمارے سامنے روایت کا یہ جملہ آ گیا کہ کسی نے پوچھا مولا سجاد سے کہ مولا، جب آپ کے خیمے جلے تھے کربلا میں اور آخری خیمہ جلا تو اہل بیت پہ کیا گزری؟ مولا سجاد کے ہاتھ میں تسبیح تھی، کہا اگر یہ تسبیح ٹوٹ جائے तो दाने जमीन पे किस तरह बिखर के रह जाते हैं। जब आखिरी खेमा जला, हमारा सारा घराना मैदान करबला में इसी तरह से बिखर के रह गया। मगर ये मोहम्मद की बेटी, ये फातिमा की वारिस, ये जैने अब अली की जीनत जैनब है, जिसने लुटे हुए घर को जमा किया। और यहां पर आखिरी जुमले खौली या खुली मुख्तार के दरबार में गिरफ्तार है। मुख्तार ने दूसरा सवाल किया, अच्छा ये बता करबला में तूने क्या किया था। कहा, करबला में जब आखिरी खेमा जला, रक्त देकर बात खत्म कर रहा हूं, यही वक्त है, बस यही वक्त है। हुसैन का मरना, शहीद होना जितनी बड़ी कयामत है, शायद उससे बड़ी कयामत का ये वक्त है। खोली का जुमला सुनिए, कहता है कि जब आखिरी खेमा जला और लश्कर यजीद लूट मार करने लगा, मुझे आने में कुछ देर हुई। कब लूट मार हो रही है? इसी वक्त हो रही है। खुदा आपके घरों को सलामत रखे, आप यहां से अपने घर पलट के जाएंगे, घर आपके महफूज है, बच्चे आपके महफूज है। जरा करबला में आके देखिए, हुसैन भी मारा गया लेकिन खेमे जल रहे, अजबाब लूटा जा रहा है। मुझे देर हो गई, थोड़ी सी देर। जब मैं पहुंचा, सारा कीमती सामान लूट चुका था। मैंने सोचा मुझे कुछ नहीं मिलेगा, चारों तरफ देखा कोई चीज बची हुई है। मेरी निगाह पड़ी, मैंने देखा कि एक बीमार एक बिस्तर पे लेटा है और बीमार का ख्याल करते हुए किसी जालिम ने बिस्तर पे हाथ नहीं डाला। बाकी तो सारा असबाब लूटा गया, सारे बिस्तर लूट लिए गए, लेकिन यजीदियों को भी बीमार पे रहम आ गया। मैंने दिल में सोचा मैं अपना नुकसान क्यों करूं। मैं आगे बढ़ा और मैंने इतनी तेजी से वो बिस्तर घसीटा कि वो बीमार बिस्तर पर से मुंह के बल उछल के जमीन करबला से टकराया। यानी ये वो है जिसने आबिद बीमार का बिस्तर छीना है। लेकिन और कुछ बचा है? आगे बढ़ा तो एक मंजर और देखा, सारा असबाब लुट गया। एक नन्ही सी बच्ची के कान में बहुत ही मामूली से गोशवारे, बहुत ही मामूली से। और हालत यह है कि जब कोई इन गोशवारों की जानिब हाथ बढ़ाता, बच्ची घबरा के अपने गोशवारे हाथों से छुपा लेती है। ये मेरे बाबा की निशानी है। बाबा तो न रहा, उसकी निशानी तो मेरे पास रहने दे। और कीमत भी इतनी कम है कि जालिम को भी रहम आ जाता। बच्ची की फरियाद, मैंने सोचा मैं अपना नुकसान क्यों करूं। एक बार मैं आगे बढ़ा और मैंने बच्ची के गोशवारे पे हाथ डाला। यही वक्त होगा, घड़ियां देख लीजिए, करबला के अंदर पहुंच जाइए, यही वक्त होगा। बच्ची ने गोशवारे छुपाना चाहे, मैंने सोचा इसमें तो बहुत देर लगेगी कि मैं गोशवारे खोलूं और उतारूं। मैंने गोशवारों पे हाथ रख के इस तरह खींचा कि बच्ची के दोनों कान कट गए, खून जारी हुआ, गोशवारे मेरे हाथ में आ गए। और अब मैंने देखा अभी और कुछ भी मुझे मिल सकता है। ये लूट मार का वक्त है करबला में, और कुछ मिल सकता है? एक बार मेरी निगाह पड़ी, हर बीबी के सर की चादर छीन ली गई है, मगर ज़ैनब कुबरा की चादर पे हाथ डालने की हिम्मत यजीदियों में भी नहीं हो रही। ज़ैनब का एक रोब था, ज़ैनब की एक हैबत थी, अली की बेटी है, रसूल की नवासी है। जैसे मैंने फाका शिकनी के मजलिस में कहा था ना कि उमर साथ कहता है हर मुला हुसैन का एक रोब और जलाल है, कोई करीब नहीं आएगा। यही ज़ैनब की हालत थी, चादर ज़ैनब पे किसी ने हाथ नहीं डाला, डर रहे हैं, ज़ैनब की हैबत से, रहरब के जलाल से घबरा रहे हैं। खुली कहता है मैंने सोचा मैं अपना नुकसान क्यों करूं। मैं आगे बढ़ा, मैंने चादर ज़ैनब पे हाथ डाला, इधर चादर को खींचना चाहा, उधर ज़ैनब ने अपनी चादर को मजबूती के साथ पकड़ लिया। अब सोचिए, खौली मर्द है, ज़ैनब औरत, खौली जवान है, ज़ैनब बूढ़ी है, खौली फौज का ट्रेन सिपाही है, ज़ैनब घर में बैठने वाली है, मगर फातेह खैबर की बेटी है, अब्बास जरी की बहन है। ज़ैनब ने दोनों हाथों से चादर को थामा है, बस यही वक्त है, कयामत आ रही है करबला में। आपके कलेजों पर भी कयामत आनी चाहिए, आपके दिलों पे कयामत। ज़ैनब ने दोनों हाथों से चादर को पकड़ लिया, मैं सारी ताकत लगा के थक गया, चादर को ज़ैनब से न छुड़वा सका। तो अब मैंने गुस्से के आलम में कोड़ा उठाया, ज़ैनब के चेहरे पे कोड़ा मारा, शहजादी के चेहरे की खाल पटी, खून का फव्वारा जारी हुआ। گرفت ذرا ڈھیلی ہوئی، میں نے چادر چھینی، زینب نے پلٹ کے فرات کو دیکھا، عباس ذرا آ کے دیکھ تیری زینب کی چادر کس طرح چھن گئی ہے، واہ زینبا واہ عباسا۔